What is the way of this? Jealousy can. What is the way of that? Jealousy can. What is the way of this? Jealousy can. Tariqa.
Alhamdulillah, Rabbil Alameen, Salat wa Salam wa Ala Sayyid al Anbiya wal Mursaleen. Amma Ba'd, Fa'a'udhu Billahi Minash Shaitan Rajeem, Bismillah, Ar-Rahman Ar-Rahim. Salat wa Salam wa Alayka Ya Rasulullah, Wa Ala Alika wa Ashabika Ya Habib Allah. Salat wa Salam wa Alayka Ya Nabi Allah, Wa Ala Alika wa Ashabika Ya Nur Allah. Allah Ta'ala ke Piyare aur Aakhir Nabi Janaab Muhammad Arabi Sallallahu Ta'ala Alayhi wa Alihi wa Sallam ne Irshad Farmaya. جو شخص مجھ پر ایک مرتبہ درود پاک پڑھے گا اللہ تعالیٰ اس کے لیے عافیت کا دروازہ کھول دے گا۔ صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ علیہ وسلم۔ صلاۃ و سلام علیک یا سید یا رسول اللہ۔ پروگرام آپ دیکھ رہے ہیں وے آف یعنی طریقہ، اور آج کے اس پروگرام کے اندر ہم انشاءاللہ الکریم تین چیزوں پر، قبلہ، نگران مرکزی مجلس شورا حضرت مولانا حاجی محمد عمران اتاری دعوت قادم القدسیہ سے رہنمائی لیں گے۔ اس میں سے پہلی بات ہے خواہشات کو کنٹرول کرنے کا طریقہ۔ بندے کے دل میں ہزاروں خواہشیں ہوتی ہیں، اور پھر یہ بھی بات ہوتی ہے کہ ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم نکلے، اور اللہ پاک کی رحمت سے ہماری زندگی میں ہماری خواہشات پوری ہوتی رہتی ہیں، لیکن جو ہماری خواہشات پوری ہو جاتی ہیں اس پر ہمارا فوکس یا ہمارا دھیان رہتا نہیں ہے۔ مجلس مدنی چینل کے ایک بڑے پیارے رکن ہیں، ہم ان کا نام ہے امجد اتاری بھائی۔ ان کے ساتھ میں ایک دفعہ بیٹھا تھا، انہوں نے بڑی خوبصورت بات کہی۔ انہوں نے کہا کہ آج سے 10 سال پہلے جو ہم چاہتے تھے اور جو ہماری سوچ تھی اور جو ہمارے گولز تھے، کبھی ان کو لکھیں، اور ان کو لکھنے کے بعد آپ غور کریں کہ کتنی چیزیں آپ اس میں سے حاصل کر چکے ہیں۔ ایک ہیوی مارجن انہوں نے بتایا کہ وہ ہے کہ جو آپ آج حاصل کر چکے ہوں گے، اور کئی چیزیں ایسی ہوں گی کہ جو آپ کے وہم میں، خیال میں، ذہن میں نہیں بھی ہوں گی، لیکن وہ آپ کو مل چکی ہوں گی، لیکن آپ کو اس کے ملنے کا احساس ہی نہیں ہے۔ خواہش تو تھی، پوری ہو گئی، اس کے پوری ہونے کی سیٹسفیکشن انسان کی زندگی میں آئے، اس سے پہلے کیا کیا، ایک اور جو ہے وہ خواب آنکھوں میں سجا لیا، اور یوں زندگی چلتی چلی جا رہی ہے۔ تو یہ خواہشات کا ایک لامتناہی حد تک بڑھتے چلے جانا، اور پھر ان کی پیروی کے پیچھے انسان کا آگے سے آگے بڑھتے جانا، یہ انداز اور رویہ کیسا ہے، اور خواہشات پر کنٹرول ہونا بھی چاہیے یا نہیں ہونا چاہیے، آئیے پوچھتے ہیں نگرانی شورا سے۔ جی
الحمدللہ رب العالمین، والصلاۃ والسلام علی خاتم النبیین۔ مختلف جہتیں ہیں اس موضوع پر ڈسکس کرنے کے لیے، کچھ بہت زیادہ پوزیٹیویٹی کی طرف جاتی ہیں، کچھ زیادہ نگیٹیویٹی کی طرف جاتی ہے، کچھ ایسی بھی باتیں ہوتی ہیں جو کہ آپ معتدل انداز پر لے کر چلتے ہیں۔ کہ اصل میں خواہش کی جو ڈسکشن آپ نے شروع کی ہے، سب سے پہلے یہ دیکھا جائے گا کہ خواہش کی یہ کس قسم سے ہے۔ کیا یہ وہ خواہش ہے جسے اللہ اور اس کے رسول نے پسند نہیں کیا؟ یہ وہ خواہش ہے جو مباح ہے؟ یہ وہ خواہش ہے جو شریعت کو پسند بھی ہے، مطلوب بھی ہے، محمود بھی ہے؟ سب سے پہلے تو سوال یہ پیدا ہوتا ہے کہ جسے بھی خواہش ہے، یعنی خواہشات ختم تو نہیں ہو سکتی نا، انسان جب تک جی رہا ہے اس کی کچھ نہ کچھ خواہشات، تمنائیں، آرزوئیں، چاہے وہ بہت زیادہ پلس کی طرف جائیں، مائنس کی طرف جائیں، یا کسی بھی آپ عنوان کی طرف جائیں،
جی
تو خواہشات تو انسان کے ساتھ لگی رہتی ہیں۔ تو اس کو مطلقاً اس کی بالکل ہم سرے سے ہی اگر مذمت کرنے بیٹھیں گے تو مذمت تو اسی خواہش کی جائے گی جس خواہش کی مذمت شریعت کرتی ہے۔ شریعت جس خواہش کی، جس تمنا کی، جس آرزو کی مذمت نہیں کرتی، تو ظاہر بات ہے کہ ہم میں سے کسی کو بھی اس بات کی نہ اجازت ہے نہ ہی ہمیں لائق ہے کہ ہم اس کے تعلق سے مذمت کریں۔ تو آپ کو کیٹیگرائز کر کے ڈسکشن کرنی پڑے گی کہ وہ خواہش کون سی ہے جس کے تعلق سے آپ جواب چاہتے ہیں۔
ٹھیک ہو گیا۔ اچھا یہ بتائیں، کیا خواہشات پہ کنٹرول ہونا چاہیے؟ جائز خواہشات ہی کی ہم بات کر لیتے ہیں، ناجائز تو ویسے ہی پروہیبٹیڈ ہے، منع ہے، اس پر تو بات ہی نہیں کریں گے ہم، اس سے تو رکنا ہی ہے۔ ناجائز جس کو اللہ رسول نے منع کیا ہے، لیکن جائز خواہشات ہیں، آپ کی ایک تمنا ہے، جیسے آج کل کے حساب سے میں لوں، ماہ رمضان مبارک گزرا ہے، کچھ لوگوں کو جو ہے وہ اس بات کا غم کھایا جا رہا ہے کہ وقت گزرتا جا رہا ہے اور ہمارے اعمال میں بہتری جس طرح آنی چاہیے، کما حق ہو، اخلاص کے ساتھ عبادت ہونی چاہیے، اس میں سستی موجود ہے، اور جو کر رہے ہیں وہ بھی اس کے باوجود، کرنے کے باوجود بھی ایک انداز जो है अपनाए हुए हैं, और एक तबका वो है जो ईद के हवाले से ख्वाहिशात जो है वो दिल में बसाए हैं, इस तरह कपड़े होने चाहिए, ये बच्चों के जूते होने चाहिए। तो जायज़ ख्वाहिशात भी अगर हों तो क्या उन पर भी कोई रोक, कोई कंट्रोल, कोई हद बंदी इसकी होनी चाहिए?
इंसान की अपनी हैसियत पर भी डिपेंड करता है कि उसकी जो ख्वाहिश है वो उसकी हैसियत के अंदर है, हैसियत के बाहर है, चादर के अंदर है, चादर के बाहर है। इन तमाम तर डिस्कशन के बाद पहली ख्वाहिश तो ऐसी थी कि वो तो शरीयत को पसंद है कि मैं अच्छे से अच्छी इबादत करूँ, अच्छे से अच्छी निकाह करूँ, ताकि मैं अल्लाह पाक की रहमत हासिल करूँ, जन्नत की तरफ में बढ़ सकूँ। आप, मेरा ख्याल है कि अगर आप उसको इबादत को, ज़िंदगी के गुजारने के दीगर अंदाज को अलग करते हैं तो ही हम कैटेगराइज कर सकते हैं कि हम किस ख्वाहिश के ताल्लुक से डिस्कस कर रहे हैं। भाई ये ख्वाहिश होनी चाहिए, ये ख्वाहिश नहीं होनी चाहिए, इस ख्वाहिश का इतना एरिया रखना चाहिए, इस ख्वाहिश का इतना एरिया नहीं रखना चाहिए, ज़ाहिर है कि उसी पर बात की जाएगी ना। असल में अगर हम बिल्कुल खुल मुतलकन डिस्कशन करेंगे तो सुनने वाले कंफ्यूज हो जाएंगे कि यार ये करें तो क्या।
आ ही रहा हूँ ना, जैसा कपड़े हैं, जैसे ये कपड़े लेकर दो, ये जूते लेकर दो, ये तैयारी करवा के दो, ये नए नोट लेकर आओ, फना वो ईदी देनी है, ये सारी ख्वाहिशात होती हैं।
कुछ ख्वाहिशात ऐसी हैं जो फैमिली की होती है कि अगर उसको पूरा करता है तो पूरा करने की उसके अंदर हैसियत है, पूरा करने की वो सलाहियत रखता है, पूरा करने की उसके अंदर इस्तेआत मौजूद है, और वो देखता है कि ऐसे बीवी बच्चों की दिलजोई होगी, इनको खुशी हासिल होगी, इनका दिल खुश होगा, तो जाहिर है कि फिर इसी ख्वाहिशें पूरी करके जो भी एक शरीयत मुतहरा ने खूबसूरत सा एक हमें तरीके कर दिया है तो ये होगा। अब जाहिर है कि किसी को अच्छा खाने का, अब घर पे फल फ्रूट लेके जा रहे हैं तो ना फल फ्रूट लेके जाए, इसके बगैर भी गुजारा हो ही रहा है, पानी और खजूर से भी गुजारा हो जाएगा। तो ये है कि अगर ऐसी कोई ख्वाहिशें घर वालों की, बच्चों की, या बच्चा कहता है कि मुझे ईद के लिए ये चाहिए और वालिद साहब को अल्लाह पाक ने वसत दी है, तो वो बच्चे की अगर उसकी लिमिट में रहकर ख्वाहिश पूरी कर देता है, तमन्ना पूरी कर देता है, तो और बच्चे की दिलजोई की नीयत करता है, बीवी बच्चों की दिलजोई की नीयत करता है। मुझे आज भी याद है, अल्लाह पाक मेरे वालिद साहब को गरीब रहमत फरमाए, आज भी मेरे घर में उसका तस्करा होता है कि मेरे वालिद साहब के इंतकाल से कुछ ज़्यादा पहले की बात नहीं है, वालिद साहब घर पर थे तो मैंने कहा आओ मैं आपको चप्पल दिला कर लाता हूँ। चलना इतना आसान नहीं था वालिद साहब का, बाहर निकलने और चलने में दुश्वारी थी, तो थोड़ा सा वालिद साहब ने अगर चले मैं आपको चप्पल दिला के लाता हूँ, तो मैं चप्पल दिलाने ले गया मार्केट और वालिद साहब को मैंने चप्पल दिलाए, चप्पल या चुप चप्पल दिला गालिबन। और वो चप्पल जब वालिद साहब लेकर आए ना, आपको मैं यकीन दिलाऊँ, मेरे वालिद साहब के दुनिया से जाने तक वालिद साहब चप्पल पर इतने खुश थे और हर एक के लिए इमरान ने मेरे को चप्पल दे लिया। इमरान, ये भी सिर्फ इस्लामी भाइयों को तरगीब के लिए रिवर्स कर रहा हूँ। अल्लाह पाक मेरी खाला को गरीब रहमत करे, एक मरतबा ये हुआ कि खाला को मैंने अर्ज़ किया था कि कुछ लेकर आते हैं, तो कुछ नहीं नहीं खाला मेरी बहुत माशाल्लाह, तो नहीं नहीं मैं नहीं मैं दिला चल चलते हैं, लेकर आ गए। इतनी खुश थी, इतनी खुश थी, मैं को बयान नहीं कर सकता, मैंने सबको दिखाते कि मेरे को ये इमरान ये लेकर आया। अब ये नहीं, यही नहीं पता होता, आप बच्चे को कुछ दिला के ले आए, अबू ने दिलाया, अबू ने दिलाया, अबू ने दिलाया, तो अब देखना ये है कि वो कौन सी ख्वाहिशें हैं। अब ये वालिद साहब की या मेरी अम्मा की जो ख्वाहिश है तो मेरी ख्वाहिश थी कि मैं इनको दिलाऊं, ये उनकी ख्वाहिश होती तो मेरी ख्वाहिश थी। अब ख्वाहिश है क्या, तो ख्वाहिश मेरी है कि मेरे बच्चों के लिए मैं करूँ या मेरे बच्चों की ख्वाहिश ये करूँ, तो यहाँ सब लिमिट के साथ, एतदाल के साथ इसको देखा जाएगा। यानी बिल्कुल गला दबाने वाला ही बात रहा करें और बिल्कुल ऐसा छूट भी ना करें, यानी इतना हाथ खींच कर भी, खुद कुरान करीम को जब हम पढ़ते हैं तो कुरान हमें क्या सिखाता है, हाथ खींच कर भी ना रखो और इतना भी ना दे दो कि मांगते फिरो। इतिदाल का दर्स, बैलेंस का दर्स, ये है मेन चीज़। आप ख्वाहिशात की बात करते हैं, नफ्स की भी कभी कभी बातें मान लिया करो, ये भी सूफिया कराम की किताबों में लिखा हुआ है। इमाम गज़ली अलैहि रहमान ने अपनी नफ्स और इज्तमा की चीज़ों को, अपनी तबीयत को किस तरह ढालना है और किस तरह उसे एक रिलैक्स मोड में लेकर आना है, इवन के फैमिली के साथ रहकर तुम किस तरह रिलैक्स मोड में जा सकते हो, इस सब की वजाहतें खुद इमाम गजाली रहमतुल्लाह ताला ने इहाल उलूम में की हुई हैं। तो ये देखना चाहिए कि ख्वाहिश किस तरह की है, नाजायज खिलाफ शरा जो ख्वाहिश हैं और जो इस तरह के विशेष हैं, इसको तो डेफिनेटली आप एक तरफ कर दें, ठीक है। अब रह गई वो मुबा, अब मुबा किन किन नीयतों के साथ वो नेकी सवाब को हुसूल का जरिया बन सकती है, इसको देखना पड़ेगा। और बात ऐसी होती है जो ख्वाहिश नहीं होती, वो नेसेसिटी होती है। बात चीज़ें हर चीज़ ख्वाहिश के साथ नहीं ले रहे, कुछ चीज़ें ज़रूरत होती हैं उसको आप ख्वाहिश के साथ नहीं ले सकते। मोबाइल आज की ज़रूरत है, अब मोबाइल में ख्वाहिश क्या आ जाएगी कि यार ऐसा ऐसा होना चाहिए, अब उसमें देखना है कि आपकी चादर इस बात की इजाज़त देती है नहीं, आपकी जेब इस बात की इजाज़त देती है कि नहीं देती। अब कोई कीमती मोबाइल अपने हाथ में रखता है, अब तो मतलब पाकिस्तान में भी देखें तो जो मोबाइल फ़ोन हाथ में रखे जाते हैं 4-5 लाख से कम के मोबाइल तो कितने कितनों के हाथों में 4-5 लाख के मोबाइल हैं, हैं वो पीटीए वगैरह जो भी इसकी पेमेंट वगैरह करें तो जो मुझे पता है तो बहुत महंगे महंगे मोबाइल हैं, 3 लाख 4 लाख के मोबाइल आ जाते हैं, 1-1.5 लाख का भी मोबाइल है। अब 1.5 लाख का मोबाइल वाला बोलेगा भाई देखो यार 4 लाख का मोबाइल लेकर हाथ में, मैं 1.5 लाख वाले को बोलेगा तू 50,000 का रख लेता भैया। 1.5 लाख का मोबाइल वाला 5 लाख वाले पर जब बात कर सकता है, इसका मतलब 50,000 वाला 1.5 लाख पर बात कर सकता है,
कर सकता
है। अच्छा 50,000 वाले के ऊपर 25,000 वाला बात कर सकता है, जस्ट मोबाइल का काम तो 2,500-3,000 रुपए वाले से भी पूरा हो सकता है, तो बात करने की गुंजाइश तो पूरी तरह फिर मुझे मिल जाएगी। तो इसमें ही बहुत ज्यादा मुतदिल और बड़ी ही मतलब के वसअत नजरी के साथ डिस्कस करनी पड़ेगी। इंसान को जीना है और जीने के कुछ लवाजमात और जीने के कुछ अंदाज होते हैं। अच्छा फिर देखना यह है सलमान भाई कि एक शख्स अपना तवक्कुल अपने घर वालों पर मुसल्लत नहीं कर सकता। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम अपने लिए अगले दिन का बचा कर नहीं रखते थे और अपने घर वालों के लिए 12 माह का राशन देना नबी पाक सल्लल्लाहु अलैहि वसल्लम से साबित है। तो आप क्या हैं और आपकी फैमिली क्या है ये सब देखें। अच्छा फिर आप जिस घर से ब्याह कर लाए औरत को ये बताइए नान नफका उसके उर्फ आदत के मुताबिक होगा
ऐसे ही।
अब आप कहें नहीं मेरी हैसियत नहीं है, फिर शादी भी जो की तो फिर आप हैसियत में रहकर शादी करते भैया, यानी जिस घर से आप औरत को लाए हैं उसका जो रहना सहना कपड़े वगैरह खाना पीना था उसके मुताबिक आपका नाम नफका पर वाजिब होगा
जी।
तो इसलिए मैंने जो आपके शुरू में जो आपकी डिस्कशन की थी मुझे लगा आपके कई सवाल में खा गया, तो मुझे ये थोड़ा सा था क्योंकि हम सवाल जवाब खेलने तो बैठे नहीं हैं, नाज़रीन हमारे साथ बैठे हुए हैं तो इनकी एक अपनी एक ज़िंदगी है। तो मैं सिर्फ इतना अर्ज़ करूँगा कि अल्लाह पाक ने जो हमें अक्ल व शऊर अता किया है अक्ल व शऊर के मुताबिक गौर करें कि ये चीज़ें वो हैं जो मेरी ये वो ख्वाहिशात हैं कि जिसको पूरा करता हूँ तो मैं खुद तंग में आ जाता हूँ, मैं खुद परेशान हो जाता हूँ। उसके लिए खुद को भी कंट्रोल करें, अपने फैमिली को भी कंट्रोल कराएं और सबके साथ बैठ कर डिस्कस करें कि ये ना करें तो बेहतर है, ठीक है। और अच्छा इसके साथ अगर मतलब के जो खुदा ना खासा खिलाफ शरा नाजायज़ और गैर अखलाकी है गैर महजब किस्म की ख्वाहिशात हम लेकर बैठे हुए हैं तो डेफिनेटली उसके लिए तो कोई भी आपको हाँ नहीं कहेगा, ना आप हाँ कहेंगे ना मैं हाँ कहूँगा, ना आपके मेरे हाँ कहने से वो चीज़ें दुरुस्त हो जाएंगी, राइट। ये हो ख्वाहिशात ज़रूरतें, अच्छा फिर ख्वाहिशों और ज़रूरतों को थोड़ा इसको भी अलग करना पड़ेगा कि ये जो मैं कर रहा हूँ ये मेरी ख्वाहिश में है कि मेरी ज़रूरत में है। और फिर हर ख्वाहिश गलत तो ज़रूर नहीं होता। एक किसी ने बारगाह रिसाल मर्ज की कि मैं चाहता हूँ कि मेरे कपड़े अच्छे हों मेरे जूते अच्छे हों मैं मतलब इस तरह बेहतर नज़र आऊँ, तो मैं नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इनको इस चीज़ों से मना नहीं किया, उनको ये था कि क्या ये मेरी ख्वाहिश मुझे तकब्बुर की तरफ लेके जाती, आका ने मना फरमा दिया, आका ने कहा तकब्बुर इसका नाम नहीं है, तकब्बुर तो हक को झुटलाने का नाम है। अब कोई अच्छा नज़र आना चाहता है अल्लाह जमील जमाल को पसंद फरमाता है, तो अगर कोई शरीयत के मुताबिक शरीयत के दायरे कार में शरीयत तो करूँगा ना कि मुसलमान का काम ही शरीयत है,
ठीक हो
तो उसके दायरे में रहकर अगर ये अपने जमाल को रखता है मतलब बदनुमा और बदसूरत और मतलब इस तरह नज़र आने को तो कोई भी पसंद नहीं करेगा। एक शख्स बारगाह रिसालत में आका सल्लल्लाहु अलैहि वसल्लम ने मुलाहिज़ा किया उसके बाल बिखरे हुए और अंदाज बड़ा नामुनासिब सा है, तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाए कि इसके पास फला फला चीज़ें नहीं है जिसे अपने आप को दुरुस्त कर सके। तो इस तरह इस्लाम और दीन का एक खूबसूरत मामला है ताकि कोई शख्स अगर मुसलमान होता है तो उसके ऊपर आप ऐसी बातें तो नहीं ना डाल देंगे वो बोलेगा यार मैं अब जीऊँगा कैसे। अच्छा अब मैं आपको इसको और मतलब के वो करीब ले जाता हूँ, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी है ना ये बेस्ट है। आका सल्लल्लाहु अलैहि वसल्लम के सामने जो सहाबाए कराम ने किया और रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम से मना नहीं किया इनको, खुद ये भी नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की हदीसों से साबित है, राइट। खुद तो खुद रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम ने किया اور جو صحابہ کرام علیہ رضوان رسول پاک صلی اللہ علیہ وسلم کے سامنے کیا, اور پھر اس حوالے سے جو وسعت اور جو کیونکہ دین نے یہ قیامت تک رہنا ہے, دین قیامت تک رہنا ہے, تو قیامت تک جس دین نے رہنا ہے تو اس دین میں وسعت بہت ہے, اور قیامت تک اقوام اور لوگ دائرہ اسلام میں داخل ہوتے رہیں گے. اسلام اور دین ان سب کو اپنے دامن میں لے کر ان سب کے لیے رہنمائی کی گنجائش دین اسلام میں موجود ہے. تو یہ دین کی بڑی خوبی ہے. تو میں نے بہت زیادہ مطلب کہ یوں سمجھے کہ ایک تھوڑا سا ایک اوپری سطح پر میں نے, اب اس کی گہرائی میں جائیں,
اچھے انداز میں آپ نے اس کو کور فرمایا, بڑے اچھے انداز میں لیا اس کو, بڑی معتدل بیلنس گفتگو فرمائی ہے. آپ سے ویسے کسی نے کبھی قرض مانگا؟
ہاں قرض مانگا ہے.
ایک بڑی تعداد ہے سب کہ جو آج کل قرض لینے کے اوپر قرض مانگنے کے اوپر ہے. اچھا ایک تو وہ ہے جو ہیلپ ڈیمانڈنگ ہے, بھائی ہماری ہیلپ کر دیں, اس کے لیے رابطہ ہے ہیلپ کر دیں, اور ایک تعداد وہ بھی ہے کہ ہمیں جو ہے وہ قرض دے دیں, ہمیں پیسے چاہیے ہم واپس کر دیں گے. اچھا پیسے بھی کتنے چاہیے؟ اتنے اتنے مطلب چاہیے, لاکھ روپیہ چاہیے, اس طرح کر کے بھی وہ ہوتے ہیں. آپ کو کیا لگتا ہے کہ آج ہمارے ہاں جو یہ قرض لینے کا ایک رواج بڑھ رہا ہے, اور پھر اس قرض لے کر کے اپنا معاملہ جو بھی ہے اس کو حل کرنے کے لیے پھر لوگ یہ بھول جاتے ہیں کہ جو میں قرض لے رہا ہوں یہ خالی قرض ہی ہے یا یہ سودی معاملہ جو ہے وہ بنے گا اور میری آخرت کی تباہی کا سبب بنے گا, یہ بھی چیز جو ہے بھول جاتے ہیں. آپ کو کیا لگتا ہے کہ اس کے اندر کتنا جو ہے وہ حصہ یہ ہماری ضروریات کا ہے اور کتنا حصہ ہماری خواہشات کا ہے کہ جو ہم اتنی بڑی تعداد میں جو ہے وہ قرض لینے پر آپ سے بھی مانگ رہے تھے, جیسے یہاں ہمارے اسٹوڈیو کے اندر جیسے 10 بندے ہیں, 10 بندوں سے 10,000 روپیہ اگر قرض لے لے تو 1,00,000 روپیہ تو ہو گیا.
اصل میں آپ نے وہ پڑھا ہوگا کہ صدقے سے زیادہ قرض دینے کا ثواب ہے.
صحیح,
کیونکہ صدقہ جس کو دیا جائے وہ بہت زیادہ ضرورت مند ہو یہ ضروری نہیں ہے, لیکن قرض دار عموماً قرض تبھی مانگتا ہے جب اس کو بہت زیادہ ضرورت ہو. رائٹ, یہ آپ نے پڑھا ہوگا,
یہ بالکل موجود ہے بات,
ٹھیک ہے. اس کا مطلب قرض جو ہے نا انتہائی ضرورت کی کیفیت میں لیا جاتا ہے. میں یہ ضرور عرض کر سکتا ہوں کہ خواہشات پوری کرنے کے لیے قرض نہیں لینا چاہیے.
مرحبا,
قرض ضرورت پوری کرنے کے لیے لینا چاہیے. قرض یہ آپ کا ایک ایمرجنسی ایگزٹ ہے, ایک ایمرجنسی وے ہے, ٹھیک ہے, جس میں آپ مطلب کہ قرض لے کر جیسے مثال خدا نہ کرتا گھر میں ایمرجنسی ہے, کوئی بیماری آ گئی, کوئی آپریشن کا مسئلہ آ گیا, ہم نے قرض لیا. اچھا پھر شادیاں ضرورت پوری کرنے میں بھی اگر شادی کرے نا بندہ, جو ضرورت ہے جو نیسیسٹی ہے جو ہمارے ایک عرف اور عادت کے مطابق چلتا ہے, کچھ کھلانا پلانا یہ وہ, تو کھانا دعوت وغیرہ, تو اس کے تعلق سے بھی اگر لینا, تو آج کل شادی بھی ایسا لگتا ہے کہ ایک نارمل آدمی بغیر قرض لیے شادی نہیں کر سکتا. تو اب وہ دیکھے کہ یار اگر قرض لینے کی ضرورت پڑی گئی ہے تو اس قرض کو ضرورت کے تحت لے کے اب وہ کیونکہ اگر اس سے قرض لیا ہے اور شادی میں قرض دینے والا آتا ہے اور وہ دیکھتا ہے کہ یار یوں اڑا ہے اس نے پیسہ, تو اس کے لیے قرض لیا, تو خود یہ ایک معیوب سی گفتگو بات ہو جائے گی. تو جس سے قرض لیا ہے اس کو اندازہ ہونا چاہیے کہ یار مجھے قرض کس انداز پہ لینا ہے. اور میں یہ کہوں گا کہ قرض لیتے وقت گھر میں کچھ نہیں پتا دے کہ دیکھو مجھے اتنا قرض لینا پڑ رہا ہے, لہٰذا ہمیں اپنے دائرہ کار میں رہ کر کام کرنا چاہیے. تو یہ قرض لینے کے تعلق سے میں یہ سمجھتا ہوں, اب یہ کہ اس سے 10,000 اب ایک آدمی کو ضرورت ہی 1,00,000-2,00,000 روپے کی ہے, اور کیونکہ ایک عام آپریشن بھی کسی کا ہو جاتا ہے نا سلمان بھائی, خدا نہ خاصا ایمرجنسی میں, تو 1.5-2-3 lakh روپے نکل جاتے ہیں, دوائی اور آپریشن اور ڈاکٹر کی فیس اور آپریشن تھیٹر اور ہاسپٹل کا بل وغیرہ سب ملائیں. اب وہ بیچارے کی تنخواہ 30-40,000 روپے اس کی تنخواہ تھی, بڑی مشکل سے اس نے 1-1.5 lakh روپے سیونگ کی ہوئی تھی, اور ہاتھ لگ گیا بیچارے کا یہ پرابلم. اچھا کسی کی کار کو, اب کار ایک معتدل آدمی ایک ایوریج آدمی, تو اس کی کار کو خدا نہ خواستہ ایکسیڈنٹ ہو گیا, اب وہ کار کھڑی ہوئی ہے, اب اس کو کار بنانے کے لیے بھی 2-4 lakh روپے چاہیے ہوتے ہیں. تو بعض اوقات لوگوں کو ضرورت پڑ جاتی ہے, یہ قرض لینا یہ خواہشات کے لیے نہیں ہے, اس کی ضرورتیں پوری کرنے کے لیے. اب یہ کہ بھائی یہ سمجھ لیا, دیکھیں اچھی شادی برکت والا نکاح وہ ہے جس میں بوجھ کم ہو, حدیث موجود ہے,
بالکل موجود.
اس بوجھ کم کی جو شرح ہے وہ یہ ہے کہ طرفین کو دونوں طرف والوں کو قرض نہ لینا پڑے.
مرحبا,
یہ اس کی شرح میں لکھا ہوا ہے. تو اس طرح کا معاملہ رکھے تو وہ ضرورت اور خواہش اور سہولت ان سب کے دیکھیں, یہ سب معلومات یہ انسان نے اس کی ایسا نہیں کہ سوچے تو اس کو یار ہم کو تو نہیں سمجھ پڑتی, یا سب سمجھ پڑ جاتی, کوئی دودھ کو دودھ دودھ نہ پانی کو بم بم تو نہیں نہ بولتے یار, یہ تو پتہ چل جاتا ہے کہ کیا چھوٹی موٹی چیزیں ہیں, 2-5-10-100-200 روپے کی بھی خواہش ہوتی ہیں پوری ہو جاتی ہیں. بچے کی اب کیا خواہش ہوگی, کہ یہ نہیں یہ کھا لینا ہے, فلاں نہیں فلاں کھا لینا ہے, یہ نہیں یہ چیز لینی نہیں. 100, 200, 500 روپے کی خواہش ہوتی ہے, بعضوں کی خواہشیں ہزاروں تک جاتی ہیں, بعضوں کا لاکھوں تک جاتی ہیں. تو یوں یہ دیکھنا پڑے گا. ایک بزرگ کے پاس ایک شخص آ کر کہنے لگا, وہ بزرگ مستجاب و دعوات تھے, دعائیں ان کی قبول ہوتی تھی. تو اس کے پاس کہنے لگا کہ میری 5,000 کی آمدنی ہے, 4 میرے گھر میں کھانے والے ہیں, دعا کرے میری آمدنی میں اضافہ ہو جائے. حضرت دعا کر دی, وہ چلا گیا. تو دوسرا آدمی آیا, حضرت میرے گھر میں 4 کھانے والے ہیں, 10-15,000 روپے آمدنی ہے, کیسے پورا کروں؟ دعا کرتا اللہ میری آمدنی بڑھا دے. حضرت دعا کر دی. پھر تیسرا آدمی آیا, گھر میں 4 آدمی کھانے والے ہیں, 50,000 آمدنی ہے, پورا نہیں ہوتا, دعا کر دے میری آمدنی بڑھ جائے. آپ نے دعا کر دی, تینوں چلے گئے. تو آپ نے کہا لگتا ہے کہ کوئی بھی اللہ کے جو بھی اس کے پاس اس پر راضی نہیں ہے. 5,000 والا بھی رو رہا تھا, 10,000 والا بھی رو رہا تھا, 50,000 والا بھی رو رہا تھا. اب یہ جو رونا دھونا ہے نا, بس اس کو دیکھ رہے ہیں آپ کہ رونا دھونا کس وجہ سے ہمارا. بعض وہ ہیں, اس پہ کوئی میں بالکل میری کوئی اس میں کوئی ڈاؤٹ فل نہیں ہو. بعض ایسے ہیں جن کی آمدنیاں اتنی ہیں ہی نہیں کہ جس میں یہ کوئی کمفرٹیبل لائف گزار سکیں, بس یہ کر کسر سے اور ادھر ادھر سے پکڑ دکڑ کر کے بیچارے زندگی گزار رہے. اللہ پاک ان کی بھی پریشانی دور کرے. لیکن کچھ ایسے ہیں کہ جن کے پاس اتنا ہے کہ اگر وہ غور کر لے تو اپنی چیزیں بھی پوری ہو جائیں گی, اور کہیں کہیں کوئی نہ کوئی جائز اور مباح قسم کی چیزیں بھی وہ پوری ہو جائیں گی. دیکھیں نا, مال تیرے 3 ہیں, جو تو نے کھا کر ختم کر دیا, پہن کر بوسیدہ کر دیا, اور تو نے آگے بیچ دیا. یہی ہے میرا مال ہے, میں نے کر لیا. یہ مفتی صاحب سے ایک دن بات ہو رہی تھی, چیزیں بات ہو, مال کھا کر ختم کر دے. اب تیرا مال, تیرے 3 مال ہے نا, کھا کر ختم کر دے,
پہن کے پرانا
کر دے, آگے صدقہ کر دے, ختم. تو اس کو سنبھال لے. جیسے بھوک کے 3 حصے کرنے ہیں, مال کے بارے میں بھی 3 باتیں بیان کی گئی ہیں.
مرحبا. اچھا, بندہ مومن کی کیا خواہشات ہونی چاہیے, اس پر بھی کچھ گفتگو فرمائے. ایک تو جیسے
میرا رب مجھ سے راضی ہو جائے.
واہ واہ,
بس ایک ہی خواہش, میرا رب مجھ سے راضی ہو جائے, میرا پیدا کرنے والا مجھ سے راضی ہو جائے, بس میرے مصطفیٰ کریم مجھ سے راضی ہو جائے. کام وہ لے لیجئے تم کو جو راضی کرے. اب اس مطلب کہ نا, 100 سوال سے ہی 1 سوال اچھا. یا اللہ بس تو وہ کام لے, بلکہ وہ کام لے اور اس حال میں رکھ جس میں تیری رضا ہے. جس میں تیری رضا نہیں ہے, مجھ سے وہ حال بھی لے لے, اور جس میں تیری رضا نہیں اسے میرے سے وہ کام بھی لے لے. میں بس جیوں تو تیری رضا والے کاموں میں جیوں, میں جیوں تو تیری رضا والی جو زندگی اس میں جیوں, اور مجھے میری نفس اور میری خواہشات کے مرض سپرد نہ کرنا. ایک اچھے کامل مومن کی یہ خواہش بھی ہونی چاہیے, یہ دعا بھی ہونی چاہیے, اور بس تمنا ہونی چاہیے. پھر ساتھ ساتھ عافیت بھی مانگے, سلامتی بھی مانگے, اور اللہ پاک سے دنیا آخرت کی بھلائیاں خیر کا بھی سوال کرے کہ اللہ خیر کے ساتھ جیوں, عافیت کے ساتھ جیوں, سلامتی کے ساتھ جیوں, تیری سوا تیری ذات کی سوا کسی کا محتاج نہ رہوں, میرا ہاتھ یوں رہے, میرا ہاتھ کبھی یوں نہ رہے, اور بس میں تیری رضا والے کام کرتا رہوں. میں بولوں تیری رضا کے لیے, میں خرچ کروں تیری رضا کے لیے, میں کماؤں تیری رضا کے لیے, میں کسی سے ملوں تیری رضا کے لیے, میں سوؤں بھی تیری رضا کے لیے, میں اٹھوں بھی تیری رضا کے لیے, میں چلوں بھی تیری رضا کے لیے, میں ہر کام کروں تیری رضا کے لیے. یہ خواہش ہونی چاہیے بندے کی, وہ پھر اسی خواہش میں, وہ اس خواہشوں کو پورا کرنے میں اگر یہ رکھ جائے تو پھر ساری خواہشوں سے اس کی جان چھوٹ جائے گی. کیونکہ ہم نے جو پہلے بات کی, ایک عام لوگوں کی زندگی کے لحاظ سے ہم نے بات کی کہ ہر آدمی تو مطلب ہر آدمی اپنے اپنے انداز سے جیتا ہے, ہر ایک کے اندر اتنی وہ چیزیں دیا, اتنا وہ ماحول نہیں ملتا ہوتا. تو اب چینل تو سب دیکھ رہے ہوتے ہیں, لیکن ایک خوبصورت اور ایک کامل مومن اور اچھے مسلمان والی زندگی کہ وہ اس پر دیکھے کہ مطلب ایسا خواہشوں میں نہ کھو جائے کہ اللہ اس کے رسول کے رضا سے اور دین کی مطلوبہ چیزوں سے بھی دور ہو جائے. نبی پاک صلی اللہ علیہ وسلم نے جس طرح ہمیں جینے کا فرمایا, جس طرح ہمیں مطلب کہ خواہشات پر قابو کرنے کا فرمایا ہے کہ اپنی خواہشوں کو کنٹرول کرو, کیونکہ خواہشیں ایسی ہوتی ہیں کہ ایک پوری کرو تو دوسری کھڑی ہے, دوسری پوری کرو تو تیسری کھڑی ہے, اور یہ خواہشیں کبھی پوری نہیں ہوتی. انسان کی جو خواہشیں ہوتی ہیں یہ ختم نہیں ہوتی, ان کی کوئی لمٹ نہیں ہے. ایک بادشاہ اپنے سلطنت کا دورہ کرتے کرتے, مختصر کر رہا ہوں, سلطنت کا دورہ کرتے کرتے لوگ ملتے ہیں, ان کی ضرورتیں, ان کی خواہشیں پوری کر رہا ہوتا. تو ایک فقیر کے انداز میں ایک بزرگ بیٹھے ہوئے تھے, مطلب فقیرانہ انداز میں. تو بادشاہ نے جا کر کہا کہ بابا تیری بھی کوئی خواہش ہے؟ بابا نے مسکرا کر دیکھا, کہا کہ تو میری خواہش پوری کرے گا؟ کہا میں بادشاہ ہوں. بول تیری کیا خواہش ہے؟ کہا آپ میری خواہش پوری نہیں کر سکتے. بادشاہ نے کہا خواہش پوری نہیں کر سکتا میں؟ اس کا تو اپنا ایک جوش سامنے آ گیا. بولے یہ کیا بات کہ میں بادشاہ ہوں, میں تیری کون سی خواہشیں پوری نہیں کر سکتا, مانگ تو صحیح. تو کشکول جو ہوتا ہے, اس نے کشکول نکالا, پیالہ ہوتا ہے, کہ اس کو بھر دے. بادشاہ نے کہا یہ کیا کمال کی بات ہے. اس نے خادم کو کہا, غلام جو تھا بولا اشرفی کی تھیلی کھول, سونے کی جو سکے تھے ڈال دے اس کے اندر. اس نے ڈالے, جیسے ڈالے پیالہ خالی. بادشاہ دیکھتا رہ گیا, کہا دوسری ڈال. دوسری ڈالی پیالہ خالی, تیسری ڈال. تیسری ڈالی پیالہ خالی. اب جو اس کے پاس جتنا کچھ آس پاس تھا بولا سب ڈالو, جتنا ڈالا پیالہ خالی. اور وہ بادشاہ کو عجیب سی کیفیت ہو گئی اور غصہ بھی آنے لگا. وہ بادشاہ اپنی بادشاہت کو دیکھتا اور بابا کے چہرے کو دیکھتا. وہ چہرے سے جو بادشاہ کو جو اپنی وہ نظر آ رہی تھی, یہ میرے بارے میں کیا سوچ رہا ہوگا. اس نے جا کر کہا جتنے بھی خزانے میں سونے چاندی ہیرے جواہرات موتی جو سب لے آؤ, بورے بھر بھر کر لے آئے اور سارے کے سارے پیالے میں ڈالے. جتنا ڈال رہا پیالہ خالی, جتنا ڈالا پیالہ خالی. اب جو پیالہ خالی ہونے لگا, شام ہو گئی, اندھیرا چھانے لگا. بادشاہ سمجھ گیا, بادشاہ کہا یہ کچھ اور ہی معاملہ ہے. بادشاہ ہاتھ جوڑے, معافی مانگی, کہا میری گستاخی معاف کیجیے گا, وہ اتنا بتا دے کہ یہ ہے کیا, یہ ہے کیا. تو بابا نے کہا کہ بادشاہ سلامت, یہ انسان کی خواہشوں کا پیالہ ہے, جتنا بھرو اتنا خالی کا خالی رہتا ہے. میرا خیال ہے یہ واقعہ ہمارے سیکھنے سمجھنے ہمارے بچوں کے لیے, ہماری فیملی کے لیے یہ کافی ہے.
ایک میں بھی سناؤں آپ کو بادشاہ کا واقعہ؟ آپ نے بادشاہ کا واقعہ سنا ہے, نہیں بادشاہ کا واقعہ سنا.
آپ کیوں پیچھے رہو گے بھیا؟
اللہ برکت دے آپ کو. تو بادشاہ نے اپنے وزیر سے کہا کہ ہم اپنی سلطنت کے ہر بندے کی خواہش جو ہے وہ پوری کریں گے, یہ ہم ٹاسک جو ہے وہ لے رہے ہیں. تو وزیر نے کہا بادشاہ سلامت یہ بہت بڑی بات ہے, ہر بندے کی تو کیا, ہم تو بچے کی خواہش جو ہے وہ پوری نہیں کر سکتے. یا بچے کی خواہشات پوری کر دیں, جس کی جو خواہش ہے وہ پوری ہوگی, بچے کی خواہشات پوری نہیں کر سکتے ہم تو. بادشاہ نے کہا یہ کیسے ہو سکتا ہے, پریکٹیکل دیکھ لیتے ہیں. آج دیکھ لیں, بچے کو بلاؤ بھائی. بچہ جناب علی آ گیا. بادشاہ نے پوچھا ہاں بھائی کیا خواہش ہے تمہاری؟ اس نے کہا بادشاہ سلامت جو ہے وہ دودھ لایا جائے. دودھ آ گیا. پھر بادشاہ نے کہا ہاں بھائی اور کیا خواہش ہے تمہاری؟ نے کہا پانی لایا جائے. پانی آ گیا. ہاں بھائی اور کیا خواہش ہے آپ کی؟ بھی دونوں کو ملا دیا جائے. ملا دیا. اور کیا خواہش ہے بھائی؟ آپ ان دونوں کو الگ الگ کر دیں. وہ اب کیا ہو گیا, وہاں فل اسٹاپ لگ گیا. تو ہر خواہش پوری ہو جائے ضروری نہیں. آپ ہی ایک بات فرماتے ہیں کہ خواہشات جو ہیں یہ ضرورت جو ہے وہ غریب کی بھی پوری ہو جاتی ہے, اور خواہشات بعض کا
سمے یہی. اصل میں ہم جو موضوع کو ہم اپنے اینڈ کی طرف لے کر چکے جا رہے ہیں, تو جو باتیں ہم نے شروع میں بیان کی وہ ڈیفینیٹلی ایک زندگی گزارنے کے لیے وسعت نظری بہت ضروری, کم از کم گھر کے بڑوں کے لیے وسعت نظری بہت ضروری. لیکن سب کے لیے اگر ہم کلیکٹیو بات کرتے ہیں تو وہی چیزیں کریں جس میں آپ اپنے آپ کو تنگ دست نہ کر دیں, اپنے آپ کو پریشان نہ کر دیں, اپنے آپ کو مقروض نہ کر دیں. لوگ آپ سے یقیناً خواہشیں, آپ سے مدد بھی مانگتے ہیں, لوگ آپ سے وہ بھی رکھتے ہیں, لیکن اب آپ خود ہی جو کچھ کر سکتے ہیں دیکھ لیں, کیونکہ آپ نے آخرت کے لیے بھی تو کچھ کرنا ہے نا.
جی
ساری چیزیں اگر یہیں خرچ کر دیں گے تو پھر آخرت کے لیے کیا کریں گے؟ تو ایسا کوئی نظام کریں کہ آخرت کی تیاری بھی چلتی رہے, اور آخرت کی تیاری مقدم رہے, اس کو فوقیت رہے. گھر کے جو دیگر افراد ہیں میری ان سے درخواست ہے کہ اس مہنگائی کے دور میں, اور ایسے دور میں کہ کل کا کچھ پتہ ہی نہیں ہے, کہ معاشی طور پر خاص طور پہ ہم اپنے ملک کی بات کر رہے ہیں, اور اس طرح اور کئی ملک ہیں, بہت ممالک ہیں, بڑے پریشانی ہیں, तो अपने आप को ऐसा रखें कि कल को अल्लाह ना करे कोई ऐसी इमरजेंसी पड़ गई तो आपको किसी से मांगना ना पड़ जाए।
मतलब
हमारे यहाँ नौजवानों से मैं भी डिस्कस कर रहा हूँ, जी आपसे बात कर रहा हूँ जी, प्लीज थोड़ा नौजवान जो मेरे हैं यंगस्टर काइंडली प्लीज थोड़ा सुन लें। ये जो है ना कि जो भी आए खर्च कर दो, जो भी आए खर्च कर दो, ये ले लो वो ले लो, आज ये मॉडल दो कल वो मॉडल दो, ये बदल दो तो वो बदल दो, तो ये चेंज दो वो चेंज दो, घड़ी चेंज दो, मोबाइल चेंज दो, गाड़ी चेंज दो, वगैरह चेंज दो, पेन चेंज दो, चश्मा चेंज, ये जो कुछ हम करने बैठे हुए हैं ये दुरुस्त नहीं है। एक एवरेज जिंदगी गुजारें, एक डिसेंट लाइफ गुजारें। कोई कहे कि यार ये रिस्पॉन्सिबल आदमी है, ये उड़ाव नहीं है, यानी आपको कोई पैसा उड़ाने वाला ना कहे। बाज़ लोग का जिंदगी का अंदाज ऐसा होता है कि लोग ऐसे ही नहीं कहना चाहिए, कहते लगता है इसका ताजा ताजा बाप मारा है, यानी कि पैसे वाला होगा और अभी भी बाप मारा है, इसको जायदाद में लगता है बहुत पैसे मिल गए हैं वो विरसे में। तो ऐसा जिंदगी का अंदाज ना एक तरह क्योंकि आप पर उंगली उठाए बात करे, क्योंकि कल को इमरजेंसी में आपको काम आएगा। मैं इसके ऊपर आपको हदीस सुनाता हूँ। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम का फरमान है, गरीबी में भी इतदाल है, अमीरी में भी इतदाल है, और इबादत में भी इतदाल है। यानी म्याना रवि बैलेंस जो है ना, ऐसा नहीं कि, और बाकायदा अहसानुल वियाली आदाबी दुआ इसमें एक मजमून है, यानी फजाइल दुआ पर किताब है आला हजरत के वालिद माजिद की, इस तो आला हजरत का हशिया है, इस पे बाकायदा एक टॉपिक है जिसका मौजू है अपने हाथों के किए का कोई इलाज नहीं, खुद करदारा इलाज नेस्त। इसको अगर आप हो सके तो पढ़ लें। इसमें जो लोग माल खर्च करके फिर हाथ तंग करके बैठ जाते हैं, कहते हैं फिर किसी और को कसूरवार ना ठहराओ, अपने आप को कसूरवार ठहराओ, तुम्हें तो अल्लाह ने दिया था, तुमने इसको क्यों ना संभाला, तुमने इसकी हिफाजत क्यों ना की, तुमने क्यों उसको उड़ा दिया बिला वजह और एक फजूल किस्म की ख्वाहिशात में। तो ये भी सबक अपने जहन में रखें और कोशिश करें कि जो माल अल्लाह ने दिया है और कुछ हो सकता है तो उसे आगे भेजें। हदीस पाक में है कि तुम में से कौन है जिसे अपने से ज्यादा अपने अपने वारिसों का माल पसंद है, अर्ज की गई सबको अपना माल पसंद है, इरशाद फरमाया तेरा माल वो जो तूने आगे भेजा। तो अपने माल को जितना हो सके आप सब आगे भेजें और आगे की तैयारी करें। जो नौजवान मेरे खर्च करने में हाथ छूटे उनको भी चाहिए आगे भेजें, क्या पता आपकी ये जवानी ही जिंदगी की आखिरी मोमेंट हो
जी।
आप जरूरत
आगे कहाँ भेजेंगे भी तो बताओ।
अल्लाह की राह में खर्च करें, नेकी के काम में खर्च करें, सदका व खैरात करें, मस्जिद मदरसा जो भी है, आशिकाने रसूल को कम तो नहीं है, जरूरतमंद और हाजतमंद कम तो नहीं है, उनको दें, उनकी दुआएं लें, कुछ नहीं अपने वालिदैन पर खर्च करें, अपने बीवी बच्चों पर खर्च करें, जबकि वो खर्च करना भी सवाब वाले कामों के अंदाज पर हो, क्योंकि अफजल सदका वो है जो तू अपने घर वालों पर खर्च करता है। तो घर वालों पर खर्च करना कोई फजूल खर्ची नहीं है, जबकि वो फजूल खर्ची में ना आता हो, ये याद रखिएगा।
ठीक हो गया जी। अल्लाह की राह में खर्च करें, अपनी दावत इस्लामी को भी जो है वो याद रखें और अपनी दावत इस्लामी के दीनी कामों के अंदर भी अपना जो है वो हिस्सा मिलाएं और इन दीन के कामों को मजीद आगे बढ़ाने के लिए एक अपना कम्प्रीहेंसिव जो है वो किरदार भी अदा करें। अल्लाह तबारक व तआला हम सबको आफिकर अदा फरमाए। कॉल देते हैं फिर आगे बढ़ते हैं।
तारी इस्लामाबाद से अर्ज गुजार हूँ। वे ऑफ प्रोग्राम में सलमान मदनी भाई ने स्टार्टिंग में इरशाद फरमाया कि ख्वाहिशात के मुतालिक गुफ्तगू की जाएगी, तो मैं अर्ज करता चलो अंग्रेजी का एक मकोला है, ह्यूमन वांट्स आर अनलिमिटेड, यानी इंसानी ख्वाहिशात की कोई हद नहीं। तो निगरानी शूरा इरशाद फरमा दें कि जब शुक्र का पहलू किसी चीज के मिलने पर इख्तियार किया जाए तो इसकी क्या बरकतें होगी, और बिलखसूस दीनी तलबाए कराम जो हमारे मदारिस जामियात वगैरह में पढ़ते हैं इनकी भी तो ख्वाहिशात होती हैं, अगर कोई साहिब सरवत इनकी ख्वाहिशात को पूरा करने की कोशिश करे तो अल्लाह पाक उसको क्या अजर अता फरमाएगा।
इसमें यह है कि ये तो खैर बात हो चुकी, अब ये कि तलबाए कराम इस तरह जो दीन सीखते हैं उनको तो खैर यही दर्स होता है कि वो खुद अपनी ख्वाहिशों को लिमिट रखे। सरकार सल्लल्लाहु अलैहि वसल्लम अपने गुलामों को जहद का दर्स दिया है, और जहद इख्तियार करने में, कनात इख्तियार करने में जो राहत है, जो जो फरहत है, और जो जिंदगी की आसानी जहद और कनात में ना, ये किसी और चीज में नहीं है, ये मैं आपको बता दूँ। यही हमारा दर्स होना चाहिए ताकि हम दीन की खिदमत में जाए, ना कि हम अपने माल जमा करने के उसमें चले जाएं, क्योंकि इसकी कोई हद नहीं होगी। दीन की खिदमत की तरफ जाए उसके लिए हमें माल से और अपनी ख्वाहिशात को काबू करना पड़ेगा, माल की मोहब्बत यानी हुब्बे जान से बचना पड़ेगा, हुब्बे माल से बचना पड़ेगा, हुब्बे दुनिया से बचना पड़ेगा, हुब्बे मद्दह से भी बचना पड़ेगा। इस तरह की चीज़ों से हमें बचना पड़ेगा, तब जाकर कोई मंजिल मिलती है। ये तो एक, हाँ अगर कोई इस तरह इल्म दीन जो सीख रहे होते हैं जैसे जामियतुल मदीना का आपने दिया तलबा कराम वगैरह, अगर इनके लिए कोई ऐसी इनकी ख्वाहिश हो जायज चीज़ों को पूरा करने के लिए कोशिश करता है, इंशाल्लाह आला हज़रत रहमतुल्लाह ताला अलैह के मदरसे में जो तलबा थे मुख्तलिफ ममालिक के थे, तो आला हज़रत की सीरत में ये भी आता है कि किसी मौके पर आप सबके लिए इनके ममालिक की जो इनकी पसंद की गिजाएं थी मेरे आला हज़रत उन गिजाओं को तैयार करवाते थे और उनके सामने उनकी पसंदीदा गिजाओं को रखा करते थे। ये मेरे आला हज़रत रहमतुल्लाह ताला अलैह का अंदाज है तलबा इल्म दीन के लिए। जी
मेरा निगरानी शुरा से ये सवाल है कि लोग बोलते हैं कि ख्वाहिशात तो बादशाहों की भी पूरी नहीं होती, आप सब्र से काम लें, अगर यही बात उनको बताई जाए तो बोलते हैं हमारा केस डिफरेंट है, इस मुताल्लिक कुछ इरशाद फरमा।
केस डिफरेंट होता होगा, बादशाह नहीं होता होगा, किसी को बोले ख्वाहिश तो बादशाह की पूरी नहीं होती, अगला बोलेगा मैं थोड़ी बादशाह हूँ, मेरी ख्वाहिशें पूरी नहीं होगी। बस ये अपने अपने तौर पर बनाए गए कुछ ना कुछ अंदाज या फलसफे होते हैं। बाज़ लोगों की ज़रूरतों को ही हम ख्वाहिश समझते हैं, मैंने पहले अर्ज कर दिया, हर एक ख्वाहिश पूरी करने में लगा ज़रूरी नहीं है। उसको अगर बात किया तो बोले भाई ये ख्वाहिश नहीं मेरी ज़रूरतें हैं, इन ज़रूरतों को तो मेरे पूरा करने दो। कुछ लोगों की तो ज़रूरतें होती है और कुछ बड़ी बेसिक किस्म की चीज़ें होती है, चलो ज़रूरत भी ना दो तो इसको कोई आप ऐसी मतलब एडवांस किस्म की भी ख्वाहिशात का नाम नहीं दे दें, कुछ एवरेज किस्म की भी तो इंसान के जीने के लिए चीज़ें ज़रूरी होती है ना। तो मेरा ख्याल है कि थोड़ा कंफर्टेबल जोन में रहें भी और रहने भी दें।
जी
हाई साहब की बारगाह में अर्ज है, बच्चों की हर ख्वाहिश पूरी करने के लिए इंसान कोशिश करता है बच्चों को खुश करने के लिए, वालदेन जब बात आती है तो वालदेन कोई चीज भी मंगाते हैं, दवाई भी मंगाते हैं, तो हर भाई की कोशिश होती है फलां भाई ला कर दे दें। माँ बाप की ख्वाहिश को पूरा नहीं किया जाता, बच्चों के लिए सामान फ्रूट वगैरह लेकर अपने ही कमरे में चले जाते हैं, वालदेन देखते रह जाते हैं, इस तरीके पर अमल करना कैसा, इसके बारे में रहनुमाई फरमा दीजिए।
स्पेशली जब वालिदैन साथ है तो सबसे पहले अपने माँ बाप का भी खैर ख्वाह, ये अगर अपने माँ बाप का खैर ख्वाह अपने बच्चों के सामने बने इंशाअल्लाह जब इसका बुरा पाएगा ना तो इसके बच्चे इसके खैर ख्वाह बनेंगे, और जब इसके बच्चे देख रहे हैं कि हमारे अब्बू दादा दादी से चीज़ें छुपा रहे हैं, अम्मी मेरे दादा दादी से चीज़ें छुपा रही है, इस तरह की चीज़ें देखेंगे तो बच्चों को ये खुद ही आप मैसेज दे रहे हैं कि इस तरह किया जाता है, तो फिर इसका फाइनली जो नतीजा है ना वो इतना पॉजिटिव नहीं है, इतना अच्छा नहीं है। पहले आपने वो बड़ी सही हदीस सुनी होगी कि जहाँ मतलब के गार में तीन लोग फंस गए थे और सबने अपने अपने नेक अमाल का वसीला पेश किया और गार के मुंह से जो पत्थर था वो हटता चला गया, तो उसमें एक ये भी था जिसने वालिदैन के साथ भलाई की थी जबकि उसके बच्चे थे, मगर उसने बच्चों के सामने अपने वालिदैन को अहमियत दी, फोकियत दी, तो ये नेक अमल ऐसा था कि पहाड़ कि गार के मुंह पर पड़ा पत्थर हिल गया,
हट गया।
इतनी मतलब तीन अमल वहां बयान किए गए थे। बहुत जमाने पुराने एक रिवायत पड़ी थी जिसका ये भी मुझे हिस्सा याद है
जी।
तो वालिदैन के साथ तो बंदा उससे से पहले माँ बाप की तरफ जाए। अब होता ये कि माँ बाप औलाद के लिए करते हैं, ये एक थोड़ा सा जो है ना ये भी इसको भी है, ये थोड़ा यूं चल रहा होता है, माँ बाप औलाद के लिए कर रहे हैं, औलाद जब वो वालिदैन बंदे अपनी औलाद के लिए कर रही होती तो ये थोड़ा सा चल रहा होता है, लेकिन बैलेंस लेकर चले कि वालिदैन भी है तो वालिदैन को छोड़ ना दिया जाए, वालिदैन के साथ उसने सुलूक करे, ये आपको ज्यादा अल्लाह पाक आपकी औलाद में भी इसकी बरकतें दिखाएगा। एक औरत के घर में आग लग गई, घर इसका टॉप फ्लोर पर था, अब आग लग गई तो अब क्या करे, एक छोटा सा शीरखार बच्चा उसका था और एक बूढ़ी माँ पलंग पर थी, बिल्कुल बूढ़ी, अब ये भाग्य कैसे, अच्छा बच्चा उठाती है तो माँ रह जाती है, माँ को लेती है तो बच्चा रह जाता है, घर में आग लगी हुई है। अब बड़ी तश्वीश में वो औरत थी, लम्हे में उसको फैसला करना था, माँ को उठा लिया, माँ को कंधे पे लिया और ऊपर छत पर चली गई, और छत पर जाकर माँ को रखा कोने में, अब फूट फूट कर उसकी ममता रोने लगी, उसको हॉल पड़ गया कि मेरा बच्चा जल गया, मां को बचा तो लिया उसने, बच्चे के जलने और बच्चे के उसको सदमा लग गया। अब जैसे ही چند لمحوں کے بعد ایک بچے کے رونے کی آواز آئی تو پتا چلا کہ اس کا بچہ بچ گیا. کیسے؟ کہ وہ جو فائر بریگیڈ کا جو حملہ تھا نا وہ بڑی نہیں اوپر تک جو جاتی ہے اسٹار کر اس پر, وہ یہ جیسے عورت اپنی ماں کو لے کر نکلی نا تو اس کی گیلری سے اسٹار کل کے اندر فائر بریگیڈ کا جو فائر فائٹر تھا وہ داخل ہو گیا تھا اور اس نے اس کے بچے کو اٹھا لیا. تو وہ عورت کہتی ہے کہ میری ماں کے ساتھ بھلائی کرنے کے صدقے میں اللہ پاک نے میرے بچے کی بھی جان بچا لی. میرا خیال ہے میرا یہ واقعہ جو میں نے بیان کیا یہ سب اولاد کے لیے کافی ہے جو والدین کو نظر انداز اور والدین کو نگلیکٹ کرتے ہیں. ماں باپ ماں باپ ہوتے ہیں, ماں باپ ہیں تو آپ ہیں, ماں باپ کے وجود سے آپ کا وجود ہے. تو یہ کام اگر آپ نے ماں باپ کے ساتھ بھلائی کا کریں گے نا تو آپ کی اولاد کے سامنے کریں. میں آپ کو دوبارہ کہتا ہوں, بیٹا پہلے دادا کو دیا ہو, بیٹا پہلے دادی کو دیا ہو, بیٹا پہلے نانی کو دیا ہو, بیٹا پہلے نانا کو دیا ہو. یہ بچوں کے ساتھ کرائیں تو بچوں کو پتا چلے گا کہ گھر کے بڑوں کے ساتھ یہ کیا جاتا ہے. بیٹا پہلے دادا دادی کو کھلاؤ, جاؤ بیٹا پہلے دادی کو دے گا. اب دادی بےچاری کونے بیٹھی ہے نہیں چل سکتی, دادا کونے میں بیٹھے نہیں چل سکتے, یا بزرگ یہ جو بھی وجہ ہے تو کوئی دادا دادی ہے, کوئی نانا نانی کا معاملہ ہوتا ہے. تو پہلے جب آپ یہ کریں گے نا تو یہ بچوں کی آپ نے کیا تربیت کی کہ پہلے بڑے, کیا تربیت کی آپ نے پہلے بڑے. اچھا اب انہوں نے بھی ایک دن دنیا سے پردہ کرنا ہے, جانا ہے, ہو سکتا ہے کہ آپ سے پہلے ہی جائیں اور پھر آپ اس لیول پر آئیں اور نیچے سے آپ کے بچے بڑے ہو جائیں تو آپ کے بچوں کو پتا ہوگا کہ پہلے دادا دادی نانا نانی. وہ کام کرے جو آپ کو دنیا میں بھی فائدہ دے, آگے بھی فائدہ دے اور آخرت میں بھی فائدہ دے. تو یہ میرا خیال ہے میرا یہ جواب کئیوں کے لیے جو گھروں میں بیٹھے ہیں, کئیوں کے لیے کافی. اچھا یہ ضروری نہیں ہے کہ وہ گھر میں ہی ہیں, گھر کے باہر ہیں, آپ الگ رہ رہے ہیں وہ الگ رہ رہے ہیں, تب بھی بچوں کی تربیت کریں. بیٹا یہ میرے امی ابو کے لیے, بیٹا یہ دادا دادی کے لیے, بیٹا نانا نانی کے لیے, چلو چل کے دیا آتے ہیں, چلو چل کے دیا دے. یعنی کہیں ایسا تو نہیں ہے کہ آپ اپنے بیوی بچوں کے ساتھ گھر میں بیٹھ کر مزے مزے کے کھانے کھا رہے ہو, کہیں بوڑھے ماں باپ آپ کے کھانے اور آپ کے کھانے کو تو کیا ترسے ہوں گے, آپ کے دیکھنے کو ترس رہے ہیں. ایسا تو نہیں ہے. اگر ایسا ہے تو پلیز ایسا نہ ہونے دیجیے گا. اگر خدا نہ خواستہ ایسا ہے تو مت ہونے دیجیے گا. پہلے ماں باپ ان کی دعائیں مل گئیں, آپ کا گھر آپ کا پوری فیملی پورا کنبہ آباد ہو جائے گا انشاءاللہ. پہلے والدین فرسٹ پیرنٹس انشاءاللہ. اور یہ میسج ہے, اللہ کرے کہ یہ ہر ایک تک پہنچے.
آمین. جی کون
حاجی صاحب, میرا خیال یہ تھا کہ لوگ قرض مانگتے رہتے ہیں بار بار, اس مہینے دے یار دے دے, روتے روتے رہتے ہیں. تنخواہ ہماری اور ان کی سب برابر ہوتی ہے, گھر ہمارا اپنا ان کا برابر ہوتا ہے, لیکن وہ عادت ایسی پڑ گئی ہے کہ ہزار دو ہزار, ہزار دو ہزار ہر مہینے, بیس تاریخ پندرہ تاریخ, بیس تاریخ پندرہ تاریخ. کیا ایسوں کو دینا چاہیے؟ نہیں,
اگر ضرورت مند ہے اور آپ کے پاس گنجائش ہے تو کیا ضرورت ہے. آپ کی تنخواہ بھی ہے کہ, لیکن بعض اوقات کچھ چیزیں گھر میں ڈفرینٹ ہوتی ہیں, کوئی بیمار ہو جاتا ہے, کوئی پریشان ہوتا ہے, کچھ اور چیزیں ہوتی ہیں, کچھ بچوں کی ریکوائرمنٹ ہو جاتی ہے, کچھ فیملی کا بھی. اب کوئی کہے یار میں تو میں بھی میں اور تمہاری فیملی میں کیا فرق ہے, میرے گھر کا خرچہ اتنا تمہارے گھر کا خرچہ اتنا, تو بھائی آپ کا ایک لیونگ اسٹینڈرڈ, اس کا ایک اپنا لیونگ اسٹینڈرڈ ہے. کچھ اس طرح کی چیزیں بھی میٹر کرتی ہیں. تو اگر آپ کو لگتا ہے کہ یار واقعی ضرورت مند ہوگا اور آپ کو بھی لگتا ہے کہ میں ہزار دو ہزار روپئے کی مدد کر سکتا ہوں تو ایک قرضہ دینے میں کیا حرج ہے, واپس کر دیتے تو پھر کیا پرابلم ہے. تنخواہ ملتی ہے تو بےچارے لوگ واپس کر دیتے ہیں. اور ہے پرابلم ہے, لوگ چوبیس پچیس تاریخ کو لوگ اینڈنگ میں چل رہے ہوتے ہیں. اب لوگوں کو یہی ہوگا کہ یار کب کب فرسٹ آئے گی تو تنخواہ ملے گی. تنخواہ بھی بعد ہوگا چھ چھ سات سات تاریخ, دس دس تاریخ تک تنخواہ ملتی ہے, ان کا اور برا حال ہو جاتا ہے بےچاروں کا. تو تنخواہیں ایک تو فوراً مہینے کی پہلی کوئی دے دینی چاہیے, کم از کم ایک دو تین کے اندر تو تنخواہ ہاتھ میں دے دینی چاہیے ملازمین کے, کوشش یہی کریں آپ. اور پھر وہ بیچارے دو چار ہزار روپے قرضہ جو چڑھا ہوتا ہے وہ اتارتے ہیں, پھر اپنا گھر چلاتے ہیں, پھر اینڈ آتا ہے یہی ہو جاتا ہے. تو مطلب اللہ خیر کرے, اللہ تعالیٰ کو ایسے اسباب کر دے کہ جو اس طرح کے تنگ دست ہیں پریشان حال, اللہ پاک ان کی تنگ دستی پریشانی کو اللہ پاک اپنے کرم سے دور کرے. ہیں تو صحیح نہیں, ایسا تو ہے نہیں کہ ایسے لوگ نہیں ہیں اور وہ سن بھی رہے ہوتے ہیں. آپ بھی دعا کریں, میں بھی دعا کرتا ہوں اللہ پاک ان سب کے لیے آسانیاں پیدا کر دے اور سب کی مطلب کہ وسعت دے دے اللہ پاک, وسعت دے, برکت دے, رزق میں بھی اللہ برکت عطا فرمائے.
کون؟
محمد ارسلان اتاری, مدینہ الاولیاء ملتان شریف سے بات کر رہا ہوں. ماشاءاللہ سے وے آف
سلسلہ بہت پیارا چل رہا ہے. نگران شورا آپ سے میرا یہ سوال ہے کہ جو اپنی جائز خواہشات ہوتی ہیں انہیں کس انداز میں پورا کیا جائے, شریعت کی کیا حکم دیتی ہے, اس بارے میں کچھ مت نہیں پول ارشاد فرمائے.
کنٹرول کر کے چلے یہی بہتر ہے کہ ایسا نہ ہو کہ ایک خواہش کے بعد دوسری خواہش اٹھے, مباح سے پھر وہ آپ کو غیر مباح کی طرف لے کے جائے اور پھر خلاف شرع کی طرف لے کے جائے. یعنی اگر گزارا ان حالات میں اگر دب سکتا ہے تو دبائیں, رک سکتے تو روکیں اور یوں جائیں, تو میرا خیال ہے زیادہ بہتر ہے. ورنہ یہ کہ پھر طبیعت ہوتی ہے, پھر وہ زیادہ بے باک ہو جاتی ہے.
جی
قبلہ نگرانی شورا کی خدمت میں عرض یہ ہے کہ روزانہ ہی امیر اہل سنت دو ٹائم بیعت فرماتے ہیں اور ان کے الفاظ جو ہے وہ اب چینج ہو گئے ہیں بیعت کروانے کے. تو الحمدللہ میری دو سمجھدار بیٹیاں ہیں, تو وہ پوچھ رہی تھی مجھ سے کہ اس میں بابا کیا حکمت ہے کہ پہلے امیر اہل سنت کچھ اور بیعت کے الفاظ ارشاد فرماتے تھے اور اب چینج ہو گئے. تو میں نے بچوں سے عرض کیا نگرانی شورا کی خدمت میں عرض کرتے ہیں, کئی ایک جو ہے وہ نگران شورا کو چیزیں پتا ہوتی ہیں, تو آپ سے گزارش ہے کہ آپ فرمائیے کہ یہ بیعت کے الفاظ چینج کرنے میں کیا حکمت ہے.
کچھ بنیادی باتیں ہیں مجھے پتا ہے, لیکن وہ کوئی ایسا خاص ایسا وہ نہیں ہے کہ اس کو یوں مطلب بیان کیا جائے. حالات واقعات لوگوں کا سمجھنا, مثال کے طور پر کوئی جیسے کہ سلسلہ عالیہ, پہلے عالیہ قادری اب عالیہ نہیں, مشکل لفظوں کو تھوڑا آسان کر رہے ہیں اور لوگوں کے لیے سمجھنا اور لوگوں کو اس میں مطلب کہ قبولیت کی طرف لے کر آنے کو زیادہ اہمیت دی گئی ہے, فوقیت دی گئی ہے, یہ سمجھے کہ یہ اس کا ایک مجموعی جواب سمجھ سکتے ہیں آپ.
آسان ہو سمجھ میں آ جائے ہر کسی کو,
نہیں ہر سمجھ میں آ جائے. اجازت دیجیے, صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
What is the way of this? چلو سیکھیں. What is the way of that? چلو سیکھیں. What is the